आज अध्ययन गर्न लागेको हाम्रो विषय चाहिँ विश्वासी जीवनमा हामी बढ्नलाई कसरी हामी सक्छौँ। यो ज्यादै महत्त्वपूर्ण र ठूलो विषय भएकोले यसलाई हामीले धेरै अध्ययन गर्नुपर्छ है। अनि हिजो युवा संगतिमा चाहिँ चारवटा बुँदाहरू हामीले बाँडेका थियौँ, अनि त्योभन्दाको एक महिना अगाडि पनि अरू चारवटा बुँदाहरू बाँडेका थियौँ अनि आज फेरि अरू चारवटा बुँदाहरू। त्यसैले क्रिस्टियन हुर्काई र विजयी जीवन सम्बन्धी चाहिँ धेरै कुराहरू छन् हामीलाई बताएको छ कि एउटा विश्वास चाहिँ बाघको बोटको हाँगा जस्तै बोटमा चाहिँ जसरी रहन्छ त्यस्तै ख्रिसमा रहिरहनुपर्छ ऊ बढ्न फल्दै हुन, साथै ऊ बढ्न विजयी हुन पापमाथि विजयी भएर जिउनलाई चाहिँ उसले आफ्नो पुरानो मान्छेलाई फालिरहनुपर्छ र नयाँ मान्छेलाई चाहिँ पहिरिरहनुपर्छ, दुइटै गरिरहनुपर्छ, फाल्ने काम है र लगाउने काम अथवा पहिरने काम। साथै अब हामी विफल हुन्छौँ कतिपटक, त्यसैले हामी लगातार पाप स्वीकार गरिरहनुपर्छ, यो आदतै हुनुपर्छ, अनि यो बिना त उहाँसित हाम्रो संगति नै अगाडि बढ्दैन। अनि अर्को चाहिँ हामी निराश हुनुहुँदैन हाम्रो विफलता हेरेर, हामी चाहिँ अघिल्लोतिर हेरेर निशानातिर दगुर्नुपर्छ, पछिल्लोतिर गरेर बिर्सेर, यो सब महत्त्वपूर्ण सिद्धान्तहरू। तपाईँ बढ्ने हो भने अनि तपाईँ विजयी भएर जीवन जिउने हो भने ख्रिस्टमा विजय। अनि हिजो युवाहरूको बिचमा अध्ययन गरियो कि हामीले प्रभुमा बढ्ने हो भने चाहिँ हामीले आत्मिक भोजन अर्थात् परमेश्वरको वचनलाई खानुपर्छ, नखाइकन कसरी बढ्छ र बढ्न सकिन्न। कतिजनाले खाना खानु भएन आज हात उठाउनुहोस् त, प्रायःको मैले सोधेको कहिले सबैले खाएकै हुन्छ है। अब कतिजनाले चाहिँ आज बाइबल पढ्नु भयो, अहिले थोरै हुन्छ, अनि हिजो अनि अस्ति। अब तपाईँहरूले छ नि, यदि बढ्न चाहनुहुन्छ भने है तपाईँले चाहिँ वचनलाई खानुपर्छ। अब त्यो चाहिँ दैनिक हो है, म आइरहेको छु नि होइन, आउनुपर्छ यहाँ, तर त्यतिले पुग्दैन तपाईँ, एक दिन खाएर पुग्छ, एकचोटि खाएर पुग्छ, कहीँ पुग्छ पुग्दैन है। तपाईँसँग आत्मिक जीवन छ भने त पुग्दैन, आत्मिक जीवन छ भने त अब के पनि छैन होइन, शून्य है। तर तपाईँको आत्मिक जीवन छ भने त्यो बढ्नलाई चाहिँ वचन खानुपर्छ। अनि त्यो अध्ययन गऱ्यौँ हिजो अलि कसरी गर्ने थियो, अनि वचनलाई खानु मात्र होइन वचनलाई सम्हालेर पनि राख्नुपर्छ है। सुने 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 अनि हरायो छैन है, वचनलाई सम्हालेर राख्नुपर्छ। तपाईँले छरेको बिउ त्यो जमिनमा सम्हालेर राखिएन, त्यो चराले खाइदियो भने कति किलो बन्दा भयो तपाईँको हुन्छ सबै चराले खाइदियो भने केही पनि हुँदैन है, छैन जोख्ने बेलामा त। अनि तपाईँको जीवनमा नि सुन्नु भएको छ तर सम्हालेर यहाँ राख्नुहुन्न भने तपाईँको जीवनमा वृद्धि हुँदैन। अनि त्यो पनि अध्ययन गरेको थियो, निस्सासिएको हुन्छ कि वचन, निस्सासिनु सास फेर्न नसक्ने, अनि परमेश्वर वचन पनि यहाँ निस्सासियो, केले निस्सासिन्छ, हामीले अध्ययन गरेका थियौँ, संसारको फिक्रीले, धन सम्पत्तिको धोकाले र अरू अरू कुराहरूको अभिलाषाहरूले मान्छेको जीवनमा, विश्वासीको जीवनमा उनीहरू चर्चाइरहेछन्, सायद पढी पनि रहेछन्, सुनिरहेछन् अनेक, तर सम्हालेर नराखेकोले उनीहरूको जीवनमा त्यसबाट चाहिँ आत्मिक वृद्धि भएको देखिँदैन, उनीहरू विजयी भइरहेछन् उनीहरूको अनेक आदत बानी, उनीहरूको पाप समस्याहरूमाथि, उनीहरू त विजय हुँदै जानुपर्ने थियो तर भएन, कारण उनीहरूले वचनलाई सम्हालेर राखेनन्। अब त्यसको आज अध्ययन गर्नु पाउँदैन, तर अर्को चाहिँ हामीले संसारबाट अलग हुनुपर्छ यदि हामी प्रभुमा अगाडि बढ्ने हो, यो त एकदम महत्त्वपूर्ण छ है। प्रभुसँग पनि संसारसँग पनि हिँड्न सकिँदैन है, संसारलाई प्रेम नगर भन्नुभएको छ, संसारलाई प्रेम गर्छ भने परमेश्वर पिताको प्रेम उसँग छैन भनेछ, रोज्नुपर्छ कसलाई प्रेम गर्ने हो, तपाईँको जीवनको मुख्य ठुलो कसलाई बनाउनुहुन्छ तपाईँ, संसारलाई कि परमेश्वरलाई, त्यो तपाईँले रोज्नुपर्ने हो। कसैले तपाईँलाई चाहिँ रोक्न सक्दैन, तपाईँले जे रोज्यो पनि रोज्न सक्नुहुन्छ, तर तपाईँ किन मर्ख रोजाइ गर्नुहुन्छ, तपाईँले सत्यलाई, प्रभुलाई, ख्रिस्टलाई, परमेश्वरलाई, अनन्त धनलाई रोज्नुहोस्। अनि अर्को चाहिँ झुटा शिक्षकहरूबाट पनि अलग रहनुपर्छ, उनीहरूको रेडियो कार्यक्रमबाट अलग रहनुपर्छ, उनीहरूको संगीतबाट, उनीहरूको पुस्तकहरूबाट, उनीहरूको तालिमहरूबाट, उनीहरूको मण्डलीहरूबाट अलग हुनुपर्छ, जुटो शिक्षकहरूबाट अलग हुनु। अनि यो सब हिजो अध्ययन गर्यौँ, अनि तपाईँहरूलाई सुन्नु मन छ भने त्यो रेकर्ड गरिएको छ। आजको अध्ययनमा चाहिँ हामी अरू चारवटा बुधाहरू हेर्न लागिरहेछौँ कि क्रिस्चियन जीवनमा हामी बढ्नलाई, पापमाथि विजय भएर जिउनलाई चाहिँ हामीले चाहिँ हेर्न लागिरहेको मध्ये एउटा पहिलो बुधा चाहिँ के भने, हामीले आफैलाई हामीले केही गर्नुपर्छ, के गर्नुपर्छ, आफैलाई चाहिँ परमेश्वर पवित्र आत्माको हातमा सुम्पनुपर्छ। यो अध्ययन गर्न लायक अहिले, अनि त्यसपछि अरू बुधाहरू पनि अध्ययन गर्नेछौँ, जस्तो कि असल बानीहरू बसाल्नुपर्छ भन्ने अध्ययन गर्नेछौँ नम्बर दुईमा। तर अर्को पनि अध्ययन गर्नेछौँ नम्बर तीनमा, त्यो के भने आफ्ना आँखालाई चाहिँ ख्रिस्टलाई, ख्रिस्टमाथि लगाइरहनुपर्छ, कतै अरू होइन, आफ्नो आँखा चाहिँ प्रभु येशु ख्रिस्टमा लगाइरहनुपर्छ। अनि अन्तिममा चाहिँ हामी ख्रिस्टको नजिक जानुपर्छ, यसरी हामी बढ्ने हो। त्यसैले पहिलो हेरौँ, पवित्र आत्माले हामी भरपूर हुनुपर्छ भनेको छ। एफेसी 5:18 पदमा यसरी आज्ञा दिएको छ, तपाईँ र म विश्वासीलाई, अनि दाख मध्यले नमात अथवा रक्सीले नमात, जसमा त्यो रक्सीमा चरित्रहीनता हुन्छ, तर यसो गर भनेछ, के गर, तर आत्माले भरपूर हो, तर पवित्र आत्माले भरपूर हो, तर परमेश्वरको आत्माले भरपूर हो, यो आज्ञा दिएको छ हामीलाई। अब रक्सीले मातेको मान्छे कस्तो हुन्छ, रक्सीले मातेको मान्छे ऊ रक्सीको पकडमा हुन्छ, हुँदैन, अनि रक्सीले उसलाई नियन्त्रण गरिरहेको हुन्छ, अनि नबोल्ने मान्छे पनि बोलिरहेको हुन्छ, भोलि ओहो मैले किन त्यस्तो बोले होला भन्छ उसले, रक्सीले उसलाई चलायो, नियन्त्रण गर्यो। अब त्यस्तै गरी भनौँ न भनेर यहाँ चाहिँ यहाँ तुलना गरिहाल्छ, एउटा विश्वासी चाहिँ पवित्र आत्माको नियन्त्रण मुनि हुन्छ जब ऊ आत्माले भरपूर हुन्छ। तर होसियार हुनुहोस् है, यो अर्थ लगाउँदाखेरि यस अर्थमा मात्रै आत्माले भरपूर हुनुलाई रक्सीले मातिनुसँग दाजिएको हो, यो अर्थमा मात्रै, वास्तवमा आत्माले भरपूर हुनु रक्सीले मातिनुसँग समान कुरो चाहिँ होइन नि, फेरि त्यो भनेर सिकाउन खोजे होइन, यो त रक्सीले मातिनुभन्दा विपरीत अर्थमा तुलना गरिएको हो। कतिचोटि बाइबल हामीलाई सिकाउनलाई उल्टो तरिकाले सिकाउँछ है, अनि तर कतिपय विश्वासी भन्नेहरू है क्यारिजमेटिक शिक्षाकाहरूले चाहिँ के सिकाउँछन् भने आत्माले भरपूर हुनु भनेको चाहिँ आत्माले मातिनु हो रे, त्यस्तो अर्थ लाउँछन् उनीहरूले, आत्माले मात लाग्नु रे, अनि निज लड्नु रे ढड्याङ्ग, अनि हाँस्न थाल्नु रे, जड्याको जस्तै व्यवहार गर्नु रे। क्यारिजमेटिक लहर 35 शिक्षागत सवालहरू भन्ने पुस्तक हामीसँग छ, तपाईँले पढ्न सक्नुहुन्छ नेपालीमै, त्यहाँ पुरा बयानै दिएको छ, पवित्र हाँसो भनेर चाहिँ उनीहरूले, पवित्र आत्माले हामी मातिएको रे भनेर चाहिँ उनीहरू जण्या जस्तै उनीहरू हिँडिरहेछ है। अनि तर यो पुरै हास्यास्पद कुरा हो, यो त हाँस उठ्दो कुरा हो, अनि अबाइबलीय कुरा हो कि पवित्र आत्माले त्यस्तो लडाउने र हँसाउने गराउँछ भनेर। एकचोटि प्रेरित 2 पल्टाउनुहोस् त, प्रेरित 2, अनि पेन्टेकोस्टको दिनमा जब पवित्र आत्मा पहिलो पटक विश्वासीहरू भित्र अन्तर्वास गर्न आउनु भएको थियो, त्यो दिन विश्वासीहरूले परमेश्वरबाट पाएको अचम्मको एउटा क्षमताले उनीहरूले आफूले नसिकेका भाषाहरूमा त्यो भाषा बुझ्न सक्नेहरूसँग उनीहरूको सामु उनीहरूले बुझ्ने गरी राम्रो गरी उनीहरूले बोल्न सके, तर नबुझ्नेहरूले चाहिँ यिनीहरूले के बोल्या हुन् भनेर उनीहरूले खिसी गरे। यहाँसम्म के पनि भने प्रेरित 2:12 पदमा अनि तिनीहरू सबै छक्कै परे यो यरुसलेममा भएको घटना र आपसमा यसको मतलब के हो भन्दै अलमल्ल परे। तेरो पद अरूले चाहिँ खिसी गर्दै भने यी मानिसहरू नयाँ मद्यले अथवा रक्सीले लट्ठ भएका छन्। उनीहरूले उनीहरूको भाषा नबुझेर उनीहरूले बोलेको नबुझेर उनीहरूले त्यस्तो खिसी पनि गरे। तर चौध पद पत्रुसले ती एघार जनासँग उभिएर ठूलो स्वरले तिनीहरूलाई भने हे यहुदी मानिसहरू र सबै यरुसलेममा बस्नेहरू हो यो कुरा तपाईँहरूलाई थाहा होस् र मेरा कुराहरूमा ध्यान दिनुहोस्। पन्ध्र पद किनकि तपाईँहरूले सोच्नु भए चाहिँ यिनीहरू मातेका होइनन् मातेका होइन किनकि दिन त एक पहरमा त चढेको छ भने भर्खर बिहानको 9 बज्यो है। तर यो कुरा भविष्यवक्ताद्वारा भनेको कुरा यो हो भन्दै उसले अब योएलको भविष्यवाणीबाट भन्न थाल्छ चाहिँ पवित्र आत्माले उनीहरूलाई चाहिँ यस्तो बोल्ने क्षमता दिनुभएको हो। त्यसैले उनीहरू पेन्टेकोस्टको दिनमा उनीहरू धर्म रहने भुइँमा लड्ने विकृत उत्तेजनामा हाँसिरहेका थिएनन् प्रियहरू होइन। अहिले क्यारिजमेटिक मण्डलीहरूमा प्राय धेरै जस्तो मण्डलीहरू क्यारिजमेटिक हुन् त्यो चाहिँ बुझ्नु चाहिँ उनीहरूमा चाहिँ यस्तो क्रियाकलाप हुन्छ। तपाईँ जानुभयो भने कुनै बेला मौको पायो भने हेर्नुहोस् है विशेष गरी उनीहरूको कुनै वक्ता बाहिरबाट आयो भने उनीहरूले त्यो गरिरहन्छ होइन अनि त्यहाँ पनि शिखरकोटमा त्यस्तो गरेको थियो है अनि त्यस्तो वृद्धि भइरहेछ काठमाडौँ धरान पूर्वतिर एकदमै यो त धेरै नै है। तर बाइबलमा त्यस्तो छैन होइन आत्माले भरपूर हुनु भनेको वास्तवमा यो हो केवल आफ्नो जीवन परमेश्वरको नियन्त्रणमा सुम्पिएको हुनु हो त्यति हो आत्माले भरपूर हुनु भनेको परमेश्वरको नियन्त्रणमा सुम्पिएको हुनु। यसको माने आफ्नो इच्छा र आफ्नो अभिलाषाको लेखी मर्नु हो र ख्रिस्टको निम्ति जिउनु हो। पवित्र आत्माले भरपूर हुनुको माने यो यसको माने चाहिँ दिनहुँ है तपाईँ भोलि आइतबार उठ्नुभयो र तपाईँले भन्नुहुन्छ प्रभु आज आइतबार यो दिन म तपाईँलाई आफूलाई समर्पण गर्छु अनि तपाईँ बढ्दै जानुहुन्छ अनि 1 बजे तपाईँले एउटा के निर्णय गर्नुपर्ने हुन्छ यसो गरौँ कि यसो गरौँ अनि तपाईँले निर्णय गर्दाखेरि चाहिँ तपाईँले आफ्नो इच्छा गर्नुहुन्न तर परमेश्वर तपाईँको इच्छा म गर्छु भने रोज्नु त्यसलाई भनिन्छ पवित्र आत्माको भरपूरी। त्यही हो रक्सीले नमा त जसमा चरित्रहीनता हुन्छ तर पवित्र आत्माले भरपूर हो उहाँको नियन्त्रणमा हिँड भनेको विश्वासीले जब यसो गर्न थाल्छ नि जब परमेश्वरको इच्छालाई रोज्छ आफ्नो लेखी मर्छ परमेश्वरले उसलाई आत्मिक बल दिन थाल्नुहुन्छ पवित्र आत्माको सामर्थ्य हुन्छ तिमीले सामर्थ्य पाउनेछ भने तर आफूलाई सुम्पनु पर्छ है अनि तपाईँलाई बुद्धि दिन थाल्नुहुन्छ तपाईँलाई अगुवाई दिन थाल्नुहुन्छ अनि तपाईँ आत्मामा हिँड्नुहुन्छ अनि आत्मामा हिँड्नु आत्माले भरपूर हुनु भनेको यही नै हो। अब पवित्र आत्माले भरपूर हो यो आज्ञा दिएको छ। अब त्यो एफएसी 5:18 जुन क्रिया प्रयोग भएको छ भरपूर हो ग्रिक भाषामा त्यो चाहिँ व्याकरणमा चाहिँ वर्तमान कालिक अर्थात निरन्तरकालीन भनिन्छ। त्यसको मतलब तपाईँलाई सजिलो गराउनलाई यसको मतलब भने चाहिँ त्यो चाहिँ एकचोटि गरेर सकियो भन्ने घटना होइन त्यो चाहिँ गरिरहनु पर्ने कुरा। जस्तै कि मान्छे जन्मिन्छ त्यो चाहिँ एकचोटिको घटना हो तर ऊ बढ्न थाल्छ त्यो एकचोटिको घटना होइन बढ्ने काम एकचोटि बढेर हुन्छ हुँदैन जन्मिनु त एकचोटि जन्मिन्छ शरीरमा तर बढ्न चाहिँ ऊ निरन्तर खाइरहनु पर्छ निरन्तर बढिरहनु पर्छ। पवित्र आत्माले भरपूर हुने कुरो पनि त्यो एक पटकको घटना अथवा अनुभव होइन यो एउटा प्रक्रिया हो। अनि त्यसैले कोही पनि होइन ल म पुगेँ है अब म अनि क्यारिजमेटिकहरूमा त्यही भनिरहन्छु म चाहिँ यस्तो प्राप्त गरेँ यस्तो अनुभव भयो त्यसैले म चाहिँ अब यस्तो भएँ होइन यो चाहिँ कुनै सिद्धता हासिल गर्ने सवाल कुराको सवाल नभएर यो पवित्र आत्माको भरपूरी भनेको चाहिँ सिद्धता हासिल गर्ने कुराको सवाल नभएर यो चाहिँ के भने प्रभुको अनुग्रहमा प्रभुको ज्ञानमा बढ्दै 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 जाने कुराको सवाल हो बुझ्नुहुन्छ है। विश्वासीले पाप गर्न पुग्दा ऊ चाहिँ निराश बन्नु हुँदैन ऊ चाहिँ निराशको भुमरीमा डुब्नु हुँदैन उसले पहिले हो नै एक नाउँ विश्वास गर्दै आफ्नो पाप स्वीकार गर्नुपर्छ, स्वीकार गर्ने अनि फेरि के गर्ने, पवित्र आत्माको नेतृत्वमा उहाँको अगुवाईमा आफूलाई फेरि सुम्पने अनि फेरि आफूलाई समर्पण गर्ने अनि त्यो गरिएपछि के हुन्छ, उहाँले फेरि भर्नुहुन्छ नयाँ गरी फेरि भर्नुहुन्छ। त्यसैले एकपटकको घटना होइन, तपाईँलाई त हरेक दिन यो चाहिन्छ, मलाई चाहिन्छ, हरेक पल पलमै चाहिन्छ। अनि यसरी निराश नबन्ने, आफूले पाप गर्न पुग्दा उठ्ने जुरुकै, प्रभुलाई हेर्ने, स्वीकार गर्ने अनि फेरि आफूलाई उहाँको नियन्त्रणमा सुम्पिने अनि उहाँले तपाईँलाई फेरि भर्नुहुन्छ अनि तपाईँलाई फेरि बुद्धि दिन सक्नुहुन्छ, फेरि तपाईँलाई उहाँको अगुवाई दिन सक्नुहुन्छ। त्यसैले दोस्रो कुरा चाहिँ, आत्माले भरपूर हुनु भनेको एक पटकको घटना अथवा अनुभव होइन, एउटा प्रक्रिया हो। नम्बर तीन कुरा चाहिँ यही सम्बन्धमा है, पवित्र आत्माले भरपूर हुने के हो, यो चाहिँ यहाँ उन्नाइस पदमा एफएसी पाँचको उन्नाइसमा चाहिँ आत्मिक गीत गाउने कामसँग सम्बद्ध भएको देखाइएको छ। एफएसी पाँचको उन्नाइसमा हेर्नुहोस् त, पवित्र आत्माले भरपूर हुने कुरा चाहिँ कस्तो कुरा हो भने आत्मिक गीत गाउने कामसँग सम्बन्धित कुरा हो भने बुझ्नुहोस् यहाँ, किनभने अठार पदमा चाहिँ होइन दागमध्यले नभए त जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो होइन उहाँको नियन्त्रणमा आफूले सुन्छ। अनि उन्नाइस पद लगत्तै त्यसपछि यो बताएछ, आपसमा भजन स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आआफ्नो हृदयमा गाऊ र भजन गर भनिएको छ हामीलाई। यो बुझ्नुहोस्, भजनमा आत्मिक गीतहरूमा स्तुति गानमा के हुन्छ थाहा छ, यसमा सामर्थ्य हुन्छ, यसमा सामर्थ्य हुन्छ। एकचोटि यो बुझ्नलाई चाहिँ तपाईँ मसँग पल्टाउनुहोस् त, पहिलो समुएल सोह्र अध्याय, पहिलो समुएल सोह्र अध्याय साउल राजालाई चाहिँ एउटा नराम्रो आत्माले सताइरहेको थियो। साउलले चाहिँ नयाँ जन्म पाएको थिएन अनि उसलाई यो समस्या भएकोले दाउदलाई चाहिँ खोजेर ल्याए, एउटा जवान केटो, उसले एकदम राम्रोसँग बिडा बजाउँछ अनि तपाईँलाई राम्रो हुन्छ उसलाई बोलाऊ भनेर ल्याउँछ। दाउद राजाको दरबारमा आएर आफ्नो मिठो बिडा र ध्वनिहरू बजाउँदाखेरि के हुन्छ, त्यो दुष्ट आत्माले पनि छोड्छ। हेर्नुहोस् त, पहिलो समुएल सोह्र अध्यायको तेइस पद, जब जब परम प्रभुबाट त्यो आत्मा साउलमा आउँथ्यो, प्रभुले हुन दिनुभयो, अविश्वासी थियो, एउटा नराम्रो आत्माले उसलाई सताइरहेको थियो, दाउदले आफ्नो बिडा लिएर त्यो बजाइदिन्थे र साउलले शान्ति पाउँथे, उनी निको हुन्थे र त्यस हानिकारक आत्माले उनलाई छोडेर गइहाल्थ्यो। यसबाट अरू कुरा नबुझे पनि यति बुझ्छौँ कि आत्मिक संगीतमा चाहिँ सामर्थ्य हुन्छ। जसरी दाउदका गीतले यो विचलित राजालाई शान्त गराए, त्यसै गरी आत्मिक गीतहरूले विश्वासीको नयाँ मान्छेलाई खुराक दिन सक्छ र हौसला दिन सक्छ। अनि त्यसैले तपाईँले के गर्न एकदम राम्रो कुरा हो भने भजन तथा आत्मिक गीतहरू कण्ठ गर्नु असल हो, कण्ठ गर्नु। तब जुन बेला तपाईँलाई परीक्षाको घडी आउँछ त्यो बेलामा तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। एउटा भयंकर परीक्षाको घडी भएर एकजना परमेश्वरको एकजना असल छोरी त्यस्तो परीक्षामा जानु पर्दाखेरि चाहिँ उसले बाइबल पढ्न सकेन, बाइबल पढ्न खोज्छ उसलाई गाह्रो हुन्छ, एकदम कठिन छ, प्रार्थना गर्न खोज्छ प्रार्थना गर्न पनि उसलाई गाह्रो छ, ऊ परमेश्वरकै छोरी हो, उसलाई परीक्षा आइरहेछ। तर उसले चाहिँ के गर्न सकेछ भने एउटा घटनामा उसले चाहिँ एउटा सरल आत्मिक गीत चाहिँ दोहोऱ्याइरहन सके, त्यो चाहिँ गर्न सके उसले। बाइबल पढ्न नसकेन, प्रार्थना गर्न पनि उसलाई गाह्रो भयो, तर भजन चाहिँ गाउन सके। अनि त्यो निरन्तर त्यो आत्मिक गीत गाएर नै प्रभुले उसलाई विजय दिनुभएको छ। यसैले तपाईँले आफ्नो जीवनमा आत्मिक गीतहरू प्रयोग गर्नुहोस्। अब असल, त्यसैले यस्तो असल असल पवित्र आत्मिक गीतहरू चाहिँ तपाईँले सङ्कलन गर्नु राम्रो हुन्छ। संसारको मान्छेले होइन सयौं सांसारिक गीतहरू आफ्नो मोबाइलमा टन्न भरिया हुन्छन्, होइन उनीहरूले पनि आफ्नो सङ्कलन गर्छ। तपाईँले चाहिँ तपाईँको आफ्नो सुन्ने कुनै एउटा भाँडो छ भने त्यसमा त असल आत्मिक गीतहरूले भर्नुपर्ने हो। त्यसैले मैले कतिलाई मैले सिडी इत्यादि दिने गर्छु, है के गर्नुहुन्छ पनि थाहा छैन है। तर तपाईँले चाहिँ आफ्नो मोबाइलमा अथवा होइन अवसर मिल्दाखेरि चाहिँ घरमा होइन गाडीमा होइन दुई तिन घन्टा हिँडिन्छ होइन त्यतिकै हावामा सोचिरहनु भन्दा त आत्मिक गीतहरू सुन्नु न, तपाईँले सिक्नुहुन्छ। अनि एउटा एकजना पास्टरले यसरी भन्नुभएको छ, सांसारिक सङ्गीतले सांसारिक वातावरण सिर्जना गर्छ। बुझ्नु विचार गर्नुहोस् त, सांसारिक सङ्गीतले सांसारिक वातावरण सिर्जना गर्छ र सांसारिक गीतले के पनि गर्छ भने सांसारिक प्रवृत्तिलाई प्रोत्साहन दिन्छ, अर्थात् सांसारिक हावभाव रवैयालाई चाहिँ उसले चाहिँ हौसला दिन्छ। त्यस्तै ढङ्गले चाहिँ हिँड्न चल्न कपाल लुगा त्यस्तै बनाउन चाहिँ एकदमै सामर्थ्य छ, सङ्गीतबाट सुरु हुन्छ। धेरै मण्डलीहरू किन बिग्रिया छ भने सङ्गीतबाट सुरु भएको, सांसारिक सङ्गीत उनीहरूले चाहिँ लिएको, उनीहरूले संसारलाई प्रेम गरेको अनि त्यहाँबाट सुरु भयो। अर्कोतिर तपाईँले चाहिँ आफ्नो घरमा असल पवित्र आत्मिक गीतहरू तपाईँले बजाइरहनुहुन्छ भने होइन हो संसारले रेडियो भन्काइरहन्छ उनीहरूको ट्याङ 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 के होइन है, विश्वासी घरमा त त्यस्तो बज्नु हुँदैन है। तपाईँको घरमा त यदि बजाउने हो भने चाहिँ एकदम आत्मिक गीतहरू बजिरहेछ भने त्यसले के ल्याउँछ भने त्यो घरकै वातावरणलाई चाहिँ एकदम संयमी स्थिर शान्ति चयन ल्याउँछ। गरेर हेर्नुहोस् न तपाईँले है, यो पास्टरले भन्नुहुन्छ सानो बच्चा को छ, हाम्रो सानो आशिष छ है, हाम्रो सानो बच्चा कता गए है। अब तपाईँ आउँदै हुनुहुन्छ, तपाईँलाई त राम्रो मौका छ अहिले सानैदेखि आफ्नो नानीलाई चाहिँ प्रभुको बाटोमा हुर्काउनुलाई, आफू पनि अगाडि बढ्नलाई होइन। अनि कता गए कौशल्या, तपाईँहरू आफै प्रभुलाई चिनेर यसरी अगाडि बढ्नु, तपाईँको सानो बच्चा सुतिरहेको ठाउँमा नजिकै तपाईँले एउटा क्यासेटमा अथवा केमा होइन त्यहाँ बाइबलको कुराहरू होइन भएको कुरा भरिएको तपाईँले बजाउन सक्नुहुन्छ। चाँडै बच्चा होस् है, चार महिना पाँच महिना फरक पर्दैन, उनीहरूले चाहिँ सोच्छ उनीहरू चाहिँ क्लासमा बसेर जस्तो सिक्दैनन् कि, बच्चाहरू भनेको अनौपचारिक तरिकाले सिक्छन्, त्यो बुझ्नु खाँचो छ हामीले। उनीहरूलाई चाहिँ खालि एउटा धेरै जस्तो सोचाइमा चाहिँ स्कुलमा गएर मात्र सिकिन्छ भन्छ, होइन, चौबिसै घन्टा सिक्छ उनीहरूले। अनि तपाईँको घरमा तपाईँको नानीहरूले चाहिँ तपाईँले कस्तो खालको वातावरण तपाईँले दिनुहुन्छ त्यहाँबाट उनीहरूले चाहिँ पुरै सोचिरहेछ, जति सानो नानी त्यति सोचिरहेछ, एक महिना दुई महिना उनीहरूले सोचेको सोचेछ। अनि तपाईँले चाहिँ त्यहाँ त्यस्तो खालको भनौँ न यदि पाइयो भने, अनि कुनै कुनै हामीले रेकर्ड गरेका छौँ होइन बाइबल कहानीहरू है, त्यो भरिएको तपाईँले त्यहाँ बजाइरहनु भने उनीहरूको सानो मस्तिष्कले त्यो लिन थाल्छ, अनि त्यतिकै उनीहरूलाई छोडिरहे पनि उनीहरू काम गरिरहेको हुन्छ, उनीहरूले सोच्छन्। अनि शान्त पार्ने खालको सङ्गीत, ख्रिस्टलाई आदर गर्ने खालको आत्मिक गीत, आत्मालाई जगाउने खालको, नचाउने खालको होइन तर आत्मालाई जगाउने खालको ख्रिस्टियन सङ्गीतहरू त्यहाँ बजाएर छोडिदिनुहोस् त, घरमा त्यो बजिरहोस् त है, त्यसद्वारा तपाईँले आफ्ना छोराछोरीहरूको हृदयहरूमा सुरक्षा र चयन र शान्तिलाई छिराउने काम गरिरहेको हुन्छ। यति महत्वपूर्ण छ। आज चाहिँ अब धेरै जसो मण्डलीहरूमा इसाई जगतमा चाहिँ प्रचलित शारीरिक खालको ख्रिस्टियन सङ्गीतको विरुद्धमा चाहिँ हामीले आवाज चाहिँ उठाउनै पर्छ, हामीले भन्नुपर्छ, अनि हामी चाहिँ खडा हुनुपर्छ, अरू नबदलिएला हामी चाहिँ जोगिनुपर्छ त्यसबाट है। बाइबलले भन्दछ हामीले गाउनुपर्ने चाहिँ कस्तो गीतहरू हुन् रे, एफिसी 5:19 अनुसार हजुर आत्मिक त्यो शब्द हामीले गाउनुपर्ने चाहिँ आत्मिक गीतहरू. यसको मतलब चाहिँ सांसारिक गीत होइन, संसार आत्मिक छ छैन. सांसारिक गीतको ठिक उल्टो किसिमको सङ्गीत हो आत्मिक गीत भनेको. अनि यो चाहिँ आत्मिक सङ्गीत भनेको चाहिँ शरीरलाई पोस्ने, शरीर भनेको हाम्रो पाप स्वभावलाई मन पर्ने, पाप स्वभावलाई पोस्ने खालको सङ्गीतको ठिक उल्टो किसिमको सङ्गीत हो यो आत्मिक सङ्गीत भनेको. चाहिँ संसारको नाच गान खानपिन रमाइलोको सङ्गीत भन्दा ठिक उल्टो सङ्गीत हो, उल्टो नै हो. हाम्रो सङ्गीत फरक छ, हामीले जे यहाँ अघि भर्खर गायौँ त्यस्तो खालको सङ्गीत. अनि अझ त्योभन्दा पनि हामी राम्रो गर्नुपर्छ, हामीले अझ सिक्नु परेछ हाम्रो बाजा बजाउनेदेखि गाउने इत्यादि होइन. प्रभुले हामीलाई सहायता गर्दै हुनुहुन्छ. परमेश्वरले हामीलाई संसारका खराब कुराहरूसित सङ्गत गर्न हुँदैन भन्नुभएको छ होइन. संसारलाई प्रेम नगर. अनि त्यसैले गर्दाखेरि चाहिँ सङ्गीत को सवाल आउँछ. आत्माले भरपूर हो भन्ने कुरालाई चाहिँ आत्मिक गीत गाउने कामसँग जोडिएको छ. तपाईँ आत्माले भरपूर हुने हो भने त्यो आत्मिक गीतहरू तपाईँको जीवनमा हुन आवश्यक छ. अर्को कुरा है, हामी एफएससी पाँचमा फेरि फर्केर जाउँ. एफएससी पाँच त्यहाँ साथै पवित्र आत्माले पवित्र आत्माले भरपूर हुनु भन्ने कुरालाई चाहिँ अर्को कुरासँग पनि जोडिएको छ. त्यो चाहिँ बीस पदमा लेखेको छ, हाम्रा प्रभु येशु ख्रीष्टको नाममा परमेश्वर र पितालाई सबै कुराहरूको निम्ति सधैँभरि धन्यवाद चढा. त्यसैले पवित्र आत्माले भरपूर हुने कुरा चाहिँ केसँग सम्बन्धित रहेछ भने परमेश्वरलाई धन्यवाद दिने कामसँग सम्बन्धित रहेछ. अब यसलाई विचार गर्नुहोस्, केही सिक्नुहोस् यहाँ. यदि छ नि तपाईँसँग एउटा यस्तो बानी छ अरे, गनगन गर्ने बानी, यो भएन त्यो भएन है, गनगन गर्ने बानी अथवा आलोचनात्मक है, अर्काको आलोचना मात्र गर्ने खालको बानी छ भने तपाईँ आत्माले भरपूर भएको हुँदैन. किन आत्मा पवित्र आत्माले भरपूर त कस्तो हुन्छ अरे, विश पद हुन्छ कस्तो हुन्छ, केले भरिएको हुन्छ, धन्यवादले. ठिक उल्टो भयो, आलोचना गनगन र धन्यवाद मिल्छ मिल्दैन कि एउटा कि अर्को. त्यसैले जब हामीसँग चाहिँ त्यो खालको प्रवृत्ति हुन्छ है, आलोचनात्मक गनगन गर्ने, पवित्र आत्मा दुखित बन्नुहुन्छ भने चाहिँ अनि उहाँले भर्न सक्नुहुन्न. त्यो कहाँ लेखेको छ, एफएसी चारको तीस र एकतीसमा, अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ. सबै तितोपना, क्रोध, रिस, यो चाहिँ सब धन्यवाद गुल्ड हो, कलह, निन्दा, सबै वैरभाव भनेको शत्रुता सित तिमीहरूबाट टाढा गरियो. यदि ती नजिक छन् भने पवित्र आत्माले हामीलाई भरिरहेको हुँदैन. बुझ्दैन चाहिँ यो व्यवहारिक कुराहरू दिँदैन. अनि अर्को पाँचौँ कुरा, पवित्र आत्माले हामी भरपूर हुनु भन्ने कुरा चाहिँ केसँग पनि सरोकार राख्छ भने यो चाहिँ हाम्रो दिनदिनको हाम्रो मानवीय सम्बन्धहरू चाहिँ माता सम्बन्धहरू भनौँ होइन, घरमा पति पत्नी जो जो छन् घरमा सबै छोराछोरी बुवा आमा, अनि काममा मालिक दास होइन कर्मचारी, यी सब यी कुराहरूसँग चाहिँ सम्बन्धित छ पवित्र आत्माले भरपूर हुने भनेको चाहिँ हाम्रो पवित्र नाता सम्बन्धहरूसँग सरोकार राख्ने कुरा हो भन्ने बताएछ. त्यो चाहिँ एफएससी पाँचको एक्काइसदेखि लिएर यो लामो खण्ड जान्छ, छको नौ पदसम्म नै छ, त्यो सबै म पढ्दिनँ तर कुनै कुनै हामी हेर्नेछौँ. एक्काइस पदमा हेरौँ, परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। एक अर्का के भनेको? पहिला पत्नीहरूबाट सुरु हुन्छ 22 पद। हे पत्नीहरू हो, प्रभुको अधीनमा रहे झैं आफूलाई आफ्ना पतिको अधीनमा सुम्प। त्यसैले यहाँ आज्ञाहरू आउन थाल्छन्। पवित्र आत्माले भरपूर हुनु भनेको उहाँको आज्ञा पालन गर्न आवश्यक छ, अनि उहाँको आज्ञा अनुसार हामीले एक अर्कालाई अर्कै ढंगले, सांसारिक मानवीय ढंगले होइन तर ईश्वरीय ढंगले व्यवहार गरेको उहाँ चाहनुहुन्छ। आत्माले भरपूर भएका पत्नीहरू कस्ता हुन्छन्? उनीहरूले आफूलाई आफ्ना पतिहरूको अधीनमा सुम्पन्छन्। यहाँ यही लेखा छ। अनि आत्माले भरपूर पतिहरू चाहिँ कस्तो हुन्छन्? उनीहरूले आफ्ना पत्नीहरूलाई प्रेम गर्छन्। 25 पद, हे पतिहरू आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रीष्टले पनि मण्डललाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। आफैलाई अर्कोको निम्ति दिन, त्यसलाई भनिन्छ प्रेम। आत्माले भरपूर भएका नानीहरू चाहिँ कस्तो हुन्छन्? साना नानीहरू उनीहरूले नयाँ गरी जन्मिन सक्छन् अनि उनीहरू पनि पवित्र आत्माले भरपूर हुन सक्छन्। कस्तो हुन्छन् उनीहरू? छको एक पदमा लेखा छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर किनकि यो उचित छ। भनेपछि आत्माले भरपूर भएका नानीहरूले आफ्ना बाबु आमालाई आदर गर्छन्। अनि आत्माले भरपूर भएका बुवाहरू चाहिँ कस्तो हुन्छन्? उनीहरूले आफ्ना नानीहरूलाई रिस उठाउँदैनन्। यो लेखिएको छ 4 पदमा। अनि हे बाबुहरू हो, आफ्ना छोरा छोरीहरूलाई रिस नउठा। अनि आत्माले भरपूर कर्मचारीहरू कस्तो हुन्छन्? कुनै अफिसमा, कुनै जागिरमा, कुनै मेलामा इत्यादि। 5 पद, हे दासहरू हो, शरीर अनुसार जो तिमीहरूका मालिकहरू छन् तिनीहरूका आज्ञा ख्रीष्टलाई गरे झैं तिमीहरूको हृदयको सच्चाईमा डराउँदै र कामदै पालन गर। अनि आत्माले भरपूर मालिकहरू चाहिँ कस्तो हुन्छ? उनीहरूले चाहिँ आफ्नो कर्मचारीहरूसित न्यायोचित व्यवहार गर्छन्, न्यायोचित तलब दिन्छन् इत्यादि, है, ठग्दैनन्। त्यो कुरा चाहिँ कहाँ छ? 9 पदमा। अनि हे मालिकहरू हो, स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ र उहाँ पक्षपाती हुनुहुन्न भन्ने जानेर धम्की दिन छोड र उनीहरूतर्फ, भनेको आफ्नो कर्मचारीहरूतर्फ पनि त्यस्तै व्यवहार गर बिना पक्षपातको। त्यसैले पहिलो कुरा चाहिँ के भने, हामी ख्रीष्टमा बढ्नलाई हाम्रो जीवनमा विजय प्राप्त गरिरहनलाई चाहिँ हामीले पहिलो बुँदा आज के अध्ययन गर्यौँ? पवित्र आत्माको नियन्त्रणमा हामीलाई चाहिँ आफूलाई सुम्पन्नु पर्छ। त्यो भन्यो के हो हामीले 4-5 कुरा हेरेर। अब दोस्रो कुरा, लुका 6 अध्यायमा पल्टाउनु, के अरे 4 अध्यायमा पल्टाउनुहोस्। ख्रीष्टमा बढ्न र आत्मिक विजय जीवन हुनको लागि चाहिँ दोस्रो बुँदा हामीले के हेर्न लागिरहेछ भने, असल बानीहरू बसाल्नुपर्छ हामीले। लुका 4:16 जुन पदमा यहाँ देख्छौँ कि प्रभु येशूको पनि असल बानीहरू थियो, मानिस भएर जन्मिनु भयो, परमेश्वर भएर पनि। अनि उहाँको एउटा असल बानी के थियो भने, उहाँ चाहिँ नियमित रूपले उहाँ सभामा चाहिँ जुट्नुहुन्थ्यो, बाइबल सुन्ने अवसरमा चाहिँ त्यहाँ उहाँ हुन्थ्यो, हप्तै पछि हुन्थ्यो। यहाँ 16 पदमा, अनि उहाँ नासरतमा आउनुभयो, लुका 4:16, अनि उहाँ नासरतमा आउनुभयो जहाँ उहाँ हुर्काइनु भएको थियो, अनि विश्राम दिनमा उहाँ आफ्नो रीति अनुसार, यो भनेको चाहिँ उहाँको आदत अनुसार, बानी अनुसार सभाघरभित्र पस्नुभयो र पढ्नलाई उभिनु भयो, बाइबल पढ्नलाई। अब तपाईँ र हाम्रो जीवन कस्तो छ? प्रायको जीवन व्यस्त छ, अनि यति व्यस्त पनि हुन सक्छ कि तपाईँको जीवनमा चाहिँ परमेश्वरलाई नै धकेलेर बाहिर पठाउनेसम्म व्यस्त पनि हुन सक्छ। त्यस्तो चाहिँ हुनुहुँदैन है। अनि त्यसैले हाम्रो जीवन, यो जुन व्यस्त जीवन, अनि व्यस्त हुनु राम्रो हो, तर त्यसमा चाहिँ परमेश्वरलाई नै धकेलेर बाहिर नपठाइयोस् भन्ने हेतुले हामीले चाहिँ असल बानीहरू बसाल्नु अनिवार्य छ। त्यसैले मैले सोध्ने गर्छु अस्ति बक्सन लिन चाहनेहरूलाई, तपाईँको दिनचर्या कस्तो छ? तपाईँ उठेपछि के गर्नुहुन्छ? के नियम छ तपाईँको परमेश्वरसँग समय बिताउने इत्यादि है। त्यसैले असल बानीहरू बसाल्नु अनिवार्य छ। हामीले एक चाहिँ दिनहुँ बाइबल अध्ययन गर्न हामीले बानी बसाल्नुपर्छ दिनहुँ। यो एकदम महत्त्वपूर्ण छ। अनि अन्तर्विन्तीका प्रार्थनाहरू गर्न भनेको अरूहरूको लागि प्रार्थना गर्न हामीले समयले नै बानी बसाल्नुपर्छ। साथै मण्डली सभासँग चाहिँ नियमित रूपमा भेला हुन अनि यसरी नै बानी बसाल्दै जानुपर्छ। तपाईँहरू कतिजनाको बानी राम्रो बसेको छ, कोहीको चाहिँ सायद सुधार्नुपर्छ होला। साथै प्रचार गर्नलाई प्रभु येशूको वचन सुसमाचार संगठित रूपले प्रचार गर्न पनि हामीले बानी बसाल्नुपर्छ। यसमा चाहिँ हामी अलिक कमै छौँ, हामीले गर्नुपर्छ है। हामीले योजना बनाएर सुषमा सुनाउनलाई हाम्रो समय मिलाएर चाहिँ गर्नलाई मण्डली रूपमै। साथै हामीले कस्तो समयहरू पनि को बानी बसाल्नुपर्छ भने परिवारसँग समय बिताउने समय पनि चाहिन्छ। तपाईँको आफ्नो परिवारसँग समय बिताउनु ज्यादै असल कुरा, यो चाहिँ तपाईँले बानी बसाल्नु पर्छ। तपाईँको जीवनमा चाहिँ यदि आत्मिक विजय हुने हो, प्रभुमा बढ्ने हो भने। अब फेरि यो भनेको चाहिँ त्यसको मतलब चाहिँ दिनको यो यो समय अनि हप्ताको यो यो समय त्यो बेला मात्र परमेश्वरलाई सम्झने उहाँको सेवा गर्ने भनेको चाहिँ होइन। फेरि हामीले त निरन्तर प्रार्थना गर्नुपर्छ भनेको छ। हामीले निरन्तर हाम्रो विवेकलाई शुद्ध राख्नुपर्छ भनेको छ। हामीले निरन्तर प्रभुको काममा प्रशस्त हुँदै जानुपर्छ नि भनेको छ। सधैँभरि धन्यवाद दिनुपर्छ, अघि भर्खर हेऱ्यौँ है। सधैँभरि हामी ख्रिस्टको गवाही दिन पनि तयार हुनुपर्छ, खालि कुनै कुनै बेला मात्र भने होइन है। तर के भन्न खोजेको भने हाम्रो असल बानीहरू पनि हुन आवश्यक छ हाम्रो दिनचर्यामा। तर फेरि अरू कुरा के भने यदि हामीले चाहिँ ल हाम्रो चाहिँ एउटा आदत चाहिँ बसाल्यौँ है, बिहानमा यति पढ्छु अनि फलानु दिन त्यहाँ जान्छु इत्यादि होइन। तर त्यो चाहिँ त्यो बानी चाहिँ के चाहिँ हुनुहुन्न भने एउटा रीति मात्र, त्यो अर्थमा है, त्यो चाहिँ भनेको अर्थ नै व्यर्थको एउटा निरस होइन, खालि गर्नै पर्यो, क्रिस्चियनहरूले यस्तै गर्नुपर्छ भनेर एउटा गर्नलाई मात्र गर्ने कि त्यो चाहिँ हुनु हुँदैन। अनि त्यो त्यो त के भने एउटा औपचारिकता मात्र पुरा गरेको बुझ्नुहुन्छ, औपचारिकता पुरा भयो, मैले आज पढेँ, आज म चर्च गएँ, त्यस्तोहरूलाई के भन्नुहुन्छ एकचोटि हेर्नुहोस् त मत्ती पन्ध्र अध्याय, मत्ती पन्ध्र अध्यायमा प्रभुले चाहिँ आठ पदमा भन्नुभएको छ, मत्ती पन्ध्रको आठमा, यो जाति आफ्नो मुखले चाहिँ मेरो नजिकमा आउँछ र आफ्ना ओठले मेरो आदर गर्छ तर यिनीहरूको हृदय मदेखि टाढो छ। त्यसैले रीति मात्र त्यस्तो होइन होइन, उभियो होइन अथवा आयो भजन गायो होइन, तर हृदय नै छैन भने चाहिँ त्यो रीति हुन्छ कि। अब कसरी चाहिँ रीतिबाट जोगिन जाने, रीतिमा फस्नु एकदम सजिलो छ जसलाई पनि। अब यसको उपाय चाहिँ के भने ख्रिस्टसँग संगतिमा हिँड्नुपर्छ। त्यो एउटा व्यक्तिसँगको तपाईँको सम्बन्ध ख्रिस्टसित संगतिमा हिँड्नुभयो भने चाहिँ तपाईँले गर्ने यो सबै क्रियाकलाप अर्थपूर्ण हुन्छ, ताजा हुन्छ। तपाईँलाई चाहिँ एउटा नै पर्यो जस्तो हुँदैन, तपाईँलाई त कहिले म बाइबल पढ कहिले म भजन गाउँ कहिले म ख्रिस्टको सुसमाचार कसैलाई सुनाउँ त्यो हुन्छ। त्यसैले ख्रिस्टसितको वास्तविक दिनदिनको संगति हिँडाए उहाँसँग भयो भने चाहिँ ताजा हुन्छ यो बानीहरू, चाहिँ रीति बन्दैन, मरेको रीति बन्दैन। यो भयो दुईटा कुरा, त्यसैले है पवित्र आत्माले भरपूर हुनु र असल ईश्वरीय बानीहरू बसाल्नु। र तेस्रो कुरा चाहिँ के भने एकदम महत्त्वपूर्ण, एउटा विश्वासीले चाहिँ आफ्नो आँखा चाहिँ प्रभु येशू ख्रिस्टमा लगाइराख्नुपर्छ। हिब्रू बाह्र अध्यायमा हामी पढौँ, त्यहाँ हिब्रू बाह्र अध्याय, हिब्रू बाह्र अध्यायको एक र दुई पद, हामीले आफ्नो आँखा ख्रिस्टमा लगाइराख्नुपर्छ। हेर्नुहोस् त हिब्रू बाह्रको एक दुई, यसकारण यति ठूलो साक्षीहरूको बादलले हामी पनि घेरिएका हुनाले, भनेको हामी अगाडि कति विश्वासीहरू विश्वासमा उनीहरू विजय भएर उनीहरू यो संसारबाट प्रभुमा गइसके. अब उनीहरूको उदाहरण हाम्रो अगाडि छ, दाउद, अब्राहम, नुह इत्यादि. अब हामी चाहिँ के गरौँ, हरेक भार र पाप जसले हामीलाई सजिलै जेल्दछ, पन्साउँ है, हामीलाई अड्काउने कुरालाई पन्साउँ, हामीलाई दौडनदेखि हामीलाई रोक्ने कुरालाई पन्साउँ, त्यो नगरिकन त कसरी बढ्नुहुन्छ तपाईँ? अल्छे अल्छे हुन्छ, 20 वर्ष बिच अल्झिरहन्छ तपाईँ. पन्साउँ र त्यसपछि के गरौँ, धीरजसँग धैर्य गरिकन, त्यहाँ विभिन्न समस्याहरू आउँछन्, धैर्य गर्दै निरुत्साहित हतोत्साहित नभइकन हाम्रा सामु राखिएको त्यो दौड दगुरो क्रिस्चियन जीवनलाई चाहिँ एउटा दौडसँग तुलना गरेछ. भनेपछि यो त जोस साथ गरिने कुरा हो, दौडिँदा कसरी दौडिन्छ यस्तो प्रकारले दौडिने होइन, त्यो त हुँदैन नि है. हेर्नु न यहाँ कहिलेकाहीँ दौडिन्छ नि ग्रप ग्रप गर्दै गरे हाम्रो सिपाहीहरू, हामी पनि त्यो राखेको दौड दगुरो कसरी, दुई पदमा भनेछ, हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै भनेछ. यो क्रिस्चियन जीवन अघि बढ्ने चाहिँ येशूलाई हेर्दै हो, ख्रिस्टमा आँखा लगाएर मात्र हामी अगाडि बढ्न सक्छौँ. अनि हेर्नुहोस्, प्रभु येशूलाई तपाईँले आँखा लगाइरहनु भने उहाँमा हेरिरहनु भयो, उहाँमा भर परिरहनु भयो, उहाँबाट नै तपाईँको सबै सान्त्वना, उहाँबाट नै सबै उत्साह, उहाँबाट नै तपाईँको सबै शान्ति, सबै सबै कुरा उहाँबाट नै पाइरहनु भएको छ भने तपाईँले के पाउनुहुन्छ भने, एक, उहाँले कहिले धोका दिनुहुन्न. मलाई एकचोटि पनि धोका दिनु भएको छैन, एकचोटि पनि, जब उहाँमा भरोसा गरेको छ. उहाँले कहिले धोका दिनुहुन्न. नम्बर दुई, उहाँले कहिले ठेस पनि खुवाउनुहुन्न, कहिले पनि ठेस खुवाउने कुरा गर्नुहुन्न. ख्रिस्टदेखि तपाईँले आफ्नो आँखा अरू अन्यत्र लग्नु भयो भने तपाईँ चाहिँ ठेस खान्छ है, लड्छ. कस्तो अन्यत्र भनेको, जस्तै कि तपाईँले आफ्नो आँखा आफ्नै पापमा पनि लगाउनुहुन्न, तपाईँको आफ्नै कमजोरी आफ्नै पापलाई हेरेर होइन डुबेर बसिरह्यो भने तपाईँ ठेस खानुहुन्छ. येशूलाई हेर्दै भनेछ, आफूलाई हेर्दै त भनेछ नि, येशू ख्रिस्टलाई हेर्दै, उहाँ त अनुग्रहले पूर्ण हुनुहुन्छ, उहाँले मलाई प्रेम गर्नुहुन्छ, उहाँ मेरो लागि मर्नुभयो, उहाँ मेरो लागि अन्तर्विन्ती गर्नुहुन्छ, आज नै सायद उहाँ मलाई लिन पनि आउनुहुन्छ. कति राम्रो, बाटोमा त्यही सोच्दै थिएँ है, हामीलाई प्रभु आज लिन आउनुभयो अरे, अनि कति राम्रो हुन्थ्यो यदि एकजना पनि छुटेन भने, एकजना पनि नछुटोस्. तपाईँ छुट्छ कि? ख्रिस्टमा हुनेहरू सबै उठाइनेछ. अनि प्रभु येशु ख्रिस्टलाई हेर्नुहोस्, उहाँलाई हेर्नुहोस्, आफ्नो पापलाई नहेर्नुहोस्, क्रुसमा उहाँले टाङ दिनु भयो, स्वीकार गर्नुहोस् बरु, अनि धन्यवाद भन्नुहोस्, अनि अगाडि बढ्नुहोस्. अर्को कुरा, तपाईँले संसारलाई पनि हेर्नु हुँदैन, ठेस खान्छ है, ओहो उनीहरूले के भन्छ होला, के सोध्छ होला उसले, उसले यस्तो गरिरहेछ, ओहो उसले यस्तो भनिरहेछ है. तपाईँ जब संसारलाई हेर्न थाल्नुहुन्छ नि, तपाईँ ठेस खानुहुन्छ निश्चय नै. त्यसैले यहाँ भनेछ, यो दौड दगुर्ने चाहिँ येशूलाई हेर्दै हो, हाम्रो विश्वासलाई सुरु गराउनु पनि उहाँ नै हो, मेरो विश्वासलाई सिद्ध बनाउनु पनि उहाँ नै हो, अरू कोही पनि होइन, उहाँलाई हो हेर्नेमा. साथै यो जीवनमा धेरै कठिनाइहरू आउँछ, अनि तपाईँको जीवनको कठिनाइहरूलाई पनि हेर्नु हुँदैन, आउँछन् तर हेर्ने होइन तिनीहरूलाई, तपाईँ येशू ख्रिस्टलाई हेर्ने हो. तपाईँको आँखा चाहिँ ख्रिस्टमा लगाइराख्नुहोस्. अर्को कुरा, तपाईँले अरू मानिसहरूतिर पनि आफ्नो आँखा नलगाउनुहोस्, अरू मानिसहरू, नत्र भने तपाईँले ठेस खानुहुन्छ. अब जसको आँखा छ नि प्रभु येशू ख्रिस्टमाथि लगाइएको छ, यसको मतलब उसको सिङ्गो हृदयले प्रभु येशूलाई हृदयदेखि ओठले होइन सेवा गरिरहेछ, त्यो ख्रिस्टमा आँखा लगाउनु भने होइन. अनि त्यो गर्दैछ भने उनीहरूले चाहिँ ओहो त्यो विश्वासीले त यस्तो पाप गरेछ भनेर देख्दा अथवा सुन्दा अथवा ओ फलानाले चाहिँ यस्तो ठेस लाग्ने काम गरेछ भनेर देख्दा अथवा सुन्दा ऊ चाहिँ ठेस खाँदैन. किन ऊ चाहिँ ख्रिस्टलाई हेरिरहेछ. त
तर मान्छेलाई हेरिरहेछ भने ऊ ठेस खान्छ, है उसले यो गरे, उसले त्यो गरे, उसले त्यो गरे, है ख्रिस्टलाई हेर्ने हो यो सिक्नै पर्छ। अनि वास्तवमा थाहा हुन्छ कसले ख्रिस्टलाई हेरिरहेछ, कसले हेरिरहेछ, अनि प्रभुले त्यस्तो अवसर दिनुहुन्छ। जस्तो कि मण्डलीमा कुनै समस्या निस्क्यो भने अनि आउन दिनुहुन्छ बेला बेला, ज जसको आँखा चाहिँ मान्छेमा लागिरहेछ नि उनीहरू चाहिँ ठेस खान्छ, ए ऊ यस्तो गर्यो, ऊ यस्तो गर्यो, अनि सुरु हुन्छ गनगन र आलोचना। उसको आँखा ख्रिस्टमा छैन, त्यहीँबाट थाहा हुन्छ। तर जसको आँखा ख्रिस्टमा लगाइरहेछन् उनीहरू चाहिँ मान्छेलाई हेरिरहेका छैनन्, मान्छेलाई पछ्याइरहेका छैनन्, उनीहरू निराश बन्दैनन्, उनीहरू चाहिँ प्रभुको सेवा गरि नै रहन्छ, उनीहरू अगाडि नै बढिरहन्छ। त्यसैले तपाईँको आँखा कहाँ छ, आफ्नो आँखा ख्रिस्टमा लगाएन, तपाईँ प्रभुमा बढ्नलाई चाहिँ एकदम महत्त्वपूर्ण छ। यो बाइबलको आत्मिक सिद्धान्त हो। अन्तमा मत्ती एघार अध्याय को 28-30 यो अन्तिममा, अनि यही विषयमा नै खास सुरु भयो हो यो हाम्रो अध्ययन जुन यो सन्दर्भमा गऱ्यौँ। हामी बढ्नलाई चाहिँ नम्बर एक सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने प्रभुसितको सङ्गतिमा हिँड्न, हर समयमा उहाँमा भरोसा गर्न। यो जति महत्त्वपूर्ण त कुनै पनि छैन। जब तपाईँले यो बुझ्नुहुन्छ क्रिस्चियन जीवन चाहिँ म र उहाँ रहेछ, यो नै भनेको उहाँ र म रहेछ, उहाँ जुवाको एकातिर म जुवाको अर्कोतिर, प्रभुले भन्नुभएको छ मत्ती 11:28 हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू हो म कहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु, म दिन्छु। 29 त्यसपछि मेरो जुवा आफूमाथि राख। कसको जुवा? प्रभु येशूले भन्नुहुन्छ मेरो जुवा आफूमाथि राख, तिमीले गर्नुपर्छ त्यो मेरो जुवा, र मबाट सिक, मलाई हेर, किनकि म नम्र र हृदयमा दिन्छु, मसँग सङ्गतिमा हेर। त्यसैले म चाहिँ ख्रिस्टको इच्छामा चाहिँ जोडिन, उहाँको सङ्गतिमा म हिँड्न, उहाँ सँगै दिन प्रतिदिन मेरो दिन बिताउन, जे जे आउँछ उहाँसँग मेरो कारोबार छ, कुनै पनि चिजले उहाँ र मेरो सङ्गतिलाई चाहिँ रोक्न नपाउने गरिकन, आइहाल्यो भने फालिहाल्ने हो, फेरि हामी अगाडि बढ्ने हो। जब यसो गरिन्छ उहाँको प्रतिज्ञा छ अनि तिमीहरूले आआफ्नो मनमा विश्राम पाउनेछ। दिनदिनको जीवनमा तपाईँले विश्राम पाउन सक्नुहुन्छ यसरी, किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुका छ। प्रभुलाई धन्यवाद होस्। क्रिस्चियन जीवन परमेश्वरका अनन्त पुत्र येशु ख्रिस्टसितको व्यक्तिगत सम्बन्ध हो। यो चाहिँ कहाँबाट सुरु हुन्छ? जब उहाँलाई हामीले ग्रहण गर्छौँ सुरु भयो, त्यसपछि उहाँबाट सिक्ने, उहाँको सेवा गरिरहने, यो नै साँचो क्रिस्चियन विश्वासको मूल तत्त्व नै हो। कुनै रीति, कुनै धर्म, कुनै यहाँ जाने, त्यहाँ जाने, त्यो सब गर्छौँ, तर त्यो गर्दैमा विश्वासी नहुन सक्छ। त्यसैले तपाईँले चाहिँ होइन उहाँसित सम्बन्ध छ भने है अगाडि बढ्नु न है। त्योभन्दा राम्रो कुरा के छ है? प्रभुले तपाईँलाई एकदम राम्रो अवसर दिनुभएको छ, तपाईँलाई आफ्नो जुवा मुनि आएर उहाँबाट सिक्ने, तपाईँ मलाई दिनुभएको छ। प्रभुलाई धेरै धेरै धन्यवाद होस्। प्रार्थना गरौँ। अनि दिलीप भाइ आएर धन्यवाद छ पिता, हामीलाई दिनुभएको मुक्तिदाता तपाईँको पुत्र प्रभु येशु ख्रीष्ट, धन्यवाद छ उहाँको लागि, धन्यवाद छ प्रभु तपाईँको जुवा, यो सजिलो जुवा, यो हल्का जुवा। पहिला संसारको जुवा मुनि थियौँ, शैतानको जुवा मुनि थियौँ, पापको जुवा मुनि थियौँ, धेरै वर्ष बितायौँ प्रभु, तर अब तपाईँको जुवा मुनि हामी आउन, बस्न सिक्न पाएको छौँ। सामर्थ्य तपाईँको, क्षमता, बुद्धि सबै तपाईँको, खालि प्रभु हामी सिक्न आफूलाई सुम्पदै स्वीकार गर्दै तपाईँलाई हेर्दै हामीलाई अघि बढ्न सहायता गर्नुहोस्। धन्यवाद छ। हाम्रो बिचमा कसैले मुक्ति पाउनु भएको छैन भने तपाईँले नै काम गरिदिनुहोस्, जो तपाईँ मात्र गर्न सक्नुहुन्छ कायल पार्नुहोस्। अन्तिम भजनहरूमा नि तपाईँको विशेष आशिष होस्। प्रभु येशूको नाममा हामी पाएँ।